اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ان الذین آمنوا وعملوا الصالحات سیجعل لهم الرحمن ودا.
سبحان اللہ،
صدق اللہ مولانا العظیم. ان اللہ وملائکته یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما.
اللهم صل علی
سيدنا سيدنا مولانا محمد وآلہ وأصحابہ وبارک وسلم صلاة وسلاما علیک یا رسول اللہ. حاجی بننے کے لیے کچھ کرنا پڑتا ہے کہ نہیں؟
بے شک
نہیں کرنا پڑتا ہے. اب وہ کیا کیا کرتا ہے اس کو سن لو، پھر میری بات سمجھ میں آ جائے. حج پر جانے والے کے لیے پہلا کام اس کو ہے پاسپورٹ لینا. بغیر پاسپورٹ کے حج کے لیے جائے گا؟ نہیں. جب تاریخ آ جاتی ہے تو وہ اپنے شہر سے ایئرپورٹ جاتا ہے، بال بچوں کو چھوڑتا ہے، بزنس سے الگ ہوتا ہے، سب سے تعلق رکھتے ہوئے بھی ایک طرح سے ختم کر کے ایئرپورٹ پر جاتا ہے. پہلی منزل اس کی ہے. گھر کو چھوڑنا پڑتا ہے، کاروبار کو چھوڑنا پڑتا ہے، پھر ایئرپورٹ پر جا کر پلین میں بیٹھ کر زوئیں زو. کہاں گیا؟
جدہ.
جدہ گیا. وہ جدہ میں نہیں رہتا، پھر تھوڑی دیر کے بعد جدہ کو بھی چھوڑنا پڑتا. جدہ کو چھوڑا، پھر کہاں پہنچا؟
مکہ.
مکہ شہر جا کے ہوٹل میں نہیں رہتا، تھوڑی دیر ہوٹل میں رہ کر کے پھر ہوٹل کو بھی چھوڑنا پڑتا. پھر حرم شریف میں آتا، وہاں طواف کرتا. ابھی یہاں تک رہنے دو، ان کا بات ماننی ہو جائے
جی.
پھر وقت آتا ہے منا، عرفات، مزدلفہ. یہ تین میدان ہیں. پہلے منا جاتا ہے، منا کے بعد
عرفات،
عرفات جاتا ہے، عرفات کے بعد
مزدلفہ،
مزدلفہ آتا ہے. مزدلفہ آنے کے بعد پھر اس کا جو حج کا پروسیجر ہے، کنکری مارنا، قربانی کرنا، سر ملانا، یہ سب کام ہوتا ہے. پھر جا کر کے وہ حاجی کہلاتا ہے. اس میں احرام باندھنا پڑتا ہے، کعبے کا طواف کرنا پڑتا ہے، لبیک لبیک کہنی پڑتی ہے، پھر وہ حاجی بن کر آتا ہے. وہ اس کے ہاتھ پہنچتے ہیں، دعوت کرتے ہیں. اگر کوئی مسخرہ اپنے گھر ہی پر احرام باندھے اور بولے مسجد بھی بیت اللہ ہے، اللہ کا گھر ہے، احرام باندھ کر کے جا کے ایک مسجد کے
سات چکر لگائے
اور پھر دومس کے میدان میں جا کر بولے یہ مینا، وہاں بیٹھ گیا، پھر وہاں سے کسی دوسرے میدان میں گیا، تیسرے میدان میں گیا، اور پھر آ کر کے ایک پلر کو سات سات کنکری مارے، بولے شیطان کو کنکری مارنا ہے. پھر کسی کی بکری چرا کر کے بولے قربانی کرنا، اور پھر سر مڈا لے. آپ اس کو حاجی کہیں گے؟
باجی کہیں گے.
کیوں؟ احرام باندھا، اللہ کے گھر کا طواف کیا، ڈومس میں جا کے بچارا دھوپ میں بیٹھا، بولے منا گیا، عرفات گیا، سب پروسیجر اس نے حاجی جیسا کیا، لیکن خدا کی قسم حاجی نہیں ہے، نمبر ون باجی ہے. باجی کام ویسے ہی کیا اس نے، نو ڈاؤٹ، لیکن حاجی نہیں کہلائے. और लोगों से कहा मुझे भी हाथ पहनाओ नारे तकबीर बोलो, उसके मुंह पर लोग थूक देंगे। इतनी बात समझ गया?
जी जी।
हाजी होने के लिए जो इस्लाम ने प्रोसीजर रखा है वो सारे काम उसको नियति से करने के बाद फिर वो हाजी का लेवल लेकर आता है। समझे? वली ऐसे ही नहीं बनता।
वाह 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 वाह, सुभान अल्लाह सुभान अल्लाह, बहुत खूब।
हाजी के टकले पर दो दो जूते मारने पड़ेंगे जो यहाँ पर करके हज के आया है, लेकिन वो हाजी जो सही हज करके आया है, आप एयरपोर्ट पर बस करके ले आते हैं उसका इस्तेमाल करने के लिए, हाजी साहब दुआ कर दो हमारे घर में कदम कर लो, और ये मशखरा जो डूमस से आया
क्या
घर में आएगा तो धक्के मार के निकाला, बहरूद दिया, चल गया। काम एक जैसा है,
क्या बात,
लेकिन पाजी बन के आया और वहां गया बेचारा गरीब तो हाजी बन कर के आया।
बेशक बेशक।
इसी तरह वली वलायत, इसके भी कुछ इस्लामी प्रोसीजर हैं, वो सब करने पड़ते हैं। ये तो तसव्वुफ के इमाम हैं भाई, हम लोग तो इनकी बारगाहों से सीखते हैं। एक है आलम नासूत, अभी घबराना मत, आलम बोलो
नासूत,
नासूत वे तू कहां से आ गया? आलम नासूत, दूसरा आलम, दूसरा स्टेशन आलम मलकूत। पहले दोनों बता दो
जी,
जी। आलम नासूर, आलम मलकूत, तीसरा स्टेशन, तीसरी दुनिया आलम जबरूत, चौथी दुनिया आलम लाहू। याद करोगे जब ही बोलूंगा, बोल के बताओ। पहला स्टेशन क्या है?
नासूर,
नासूर। दूसरा मलकूत, तीसरा जबरूत, फिर बोलो
जबरूत।
अबे जमरूत मत बोल सकते, यहाँ उसको अमरूद को जमरूत बोल। तीसरा स्टेशन क्या है?
जबरूत,
जबरूत। चौथा लाहू। हाजी चलता है अपने घर से, ये समझो आलम नासूत है। एयरपोर्ट पहुंचा, आलम मलकूत है, मिसाल बता रहा हूँ।
जी जी जी।
और मक्का पहुंच गया,
आलम जबरूत,
आलम
जबरूत।
और काबे में पहुंच गया,
आलम लाहू,
आलम लाहू। समझ गए? हाजी को यहाँ रहकर इस आलम नासूत में हज की पूरी तैयारी करनी पड़ती
जी।
वीजा है, पासपोर्ट है, करेंसी है, भेंट है, एहराम है, और सब चीज लेकर के अपना बक्स पेटी, ये आलम नासूत में सारे प्रोसीजर पहले करने पड़ते हैं, फिर वो हज के लिए रवाना होता है। इसी तरह आलम नासूत में एक मुसलमान तकवा का एहराम बांधता है, तकवा का लिबास अख्तियार करता है, सारे अल्लाह तक पहुंचने के जो शरीयत ने प्रोसीजर रखा है, नमाज का पाबंद होता है, रोजा रखता है, शरीयत का मुकम्मल पाबंद बनता है इस दुनिया में रह करके, ये आलम नासूत है। जब अपनी पूरी तैयारी कर लेता है, फिर इनायत रब्बानी उसकी दस्तगीरी करती है और वलायत के प्लेन में बैठने के लिए किसी पीर के एयरपोर्ट पर पहुंचता है। हाँ, हमारा एयरपोर्ट
सुभान,
सूरत में रहते शरीयत की पाबंदी करो, यानी तुम वलायत की मंजिल तक पहुंचने के लिए जैसे हाजी अपने घर रहकर सारा काम करके फिर रवाना होता है, वो आज वली बनने के लिए ऐसा नहीं होता है। टकला कर लिया, लाल पीले कुर्ते बन गया वली बन गया जी नहीं। हज हज करने वाला पहले अपने घर पर रहकर सारा प्रोसीजर करता है, फिर एयरपोर्ट पर जाता है। इसी तरह शरीयत की पाबंदी अख्तियार करना हर वली के लिए कंपलसरी है।
बेशक बेशक
मोहब्बत रसूल का वीजा ले ले, अकीदे का पासपोर्ट ले ले, नमाज वगैरह का इमिग्रेशन करवा ले, सब ये सब उसके करेंसी ले ले, फिर उसके बाद जाए आस्था में बरकाती पर। अब एयरपोर्ट पर पहुंचा है तो वहां पर इमिग्रेशन होता है, ये लोग वहां बैठे रहते हैं, काउंटर लगा रहता है, क्या क्या करके आया है, नजराना देने के लिए नहीं, इनको नजराने की जरूरत नहीं है, ये तो दुनिया वालों को नजराना बांटते हैं।
बेशक बेशक
लाखों लाख बांटते हैं, वो तो तुम्हारा नजराना इसलिए लेते हैं तुम्हारा दिल न टूटे। और तुम ये सोचो कि हमारे पीर ने कबूल कर लिया, खुश हो जाता है मुरीद, तुम्हारी खुशी के लिए लेते हैं, न तो 10 रुपये 20 रुपये क्या ही नहीं, तो फूकते हैं तो करोड़ों रुपया निकलता।
बेशक बेशक
वहां जब पहुंचते हो तुम्हारा पूरा इमिग्रेशन रूहानी इमिग्रेशन करते हैं, और जब तुम्हारा इमिग्रेशन हो जाता है फिर वलायत के प्लेन पर तुम्हें बैठने की इजाजत देते हैं। अब जब वलायत के प्लेन पर बैठ जाता है फिर वो झुक करके और वो एयरपोर्ट जिद्दा पर उतरता है। वो एयरपोर्ट क्या है? वो एयरपोर्ट है मेरे गौसे आजम का आसन। एयरपोर्ट पर जाके उतरे, अभी हाजी नहीं बने, अब वहां से तुम्हें मक्का जाना है, फिर बस पर बिठाकर नजफ पहुंचा दिया गया। अली की बारगाह में पहुंचे, सिलसिला बढ़ता जा रहा है, अभी भी तुम्हारा मामला ऐसा नहीं है। वहां से पहुंच करके फिर तुम्हें कहां पहुंचाया गया? अरे हरम शरीफ, समझो मदीने मुनव्वरा पहुंच गए। अब मैं उसको बताता हूँ, यहाँ रह करके शरीयत की पाबंदी करो, फिर ये पीराने किराम की दस्तगीरी हासिल होगी, आलम मलकूत में पहुंचा देंगे। आलम मलकूत किसे कहते हैं? मलक कहते हैं फरिश्ते को, मलाइका उसकी जमा है, मलकूत फरिश्तों की कंट्री, फरिश्तों का देश। आलम मलकूत में तुम्हें रब पहुंचाता है, शरीयत की पाबंदी कर लिया, फरिश्तों की दुनिया में तुम्हारी रूह घूमती रहती है। वहां फरिश्तों के मोहल्ले में पहुंच जाता है मोमिन का वजूद, मोमिन की रूह, फरिश्तों से दोस्ती होती है, तो उसका फायदा क्या होता है? फरिश्तों जैसी आदत उसमें हो जाती है, जैसे तुम जैसे दोस्त होंगे उनके साथ रहोगे वही आदत तुम्हारे अंदर पैदा होगी। नमाजी का अगर साथ रहा तो मस्जिद पहुंचोगे, शराबी का साथ हुआ तारीखाने और मैखाना पहुंच जाओगे। अल्लाह ताला अपने महबूब बंदों को आलम नासूत में शरीयत की पाबंदी करने का ये सिला अदा करवाता है कि फरिश्तों की दुनिया में उसे पहुंचा देता, और फरिश्ते उसके दोस्त होते हैं। पहले शरीयत पर इस्तेकामत, फिर फरिश्तों की दुनिया में उसकी दोस्ती। और आप इस मनसब को फरमाता है, इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुम्मा इस्तक़ामू, जो लोग अल्लाह की शरीयत पर ईमान लाए और उस पर कायम हो गए, जब कायम हो जाते हैं तो इनायत रब्बानी उनका साथ देती है। तनज़्ज़लु अलैहिमुल मलाइका, दिन रात फरिश्ते उसके पास हुजूम लगाए रहते हैं। عالم مضبوط کی سیر کرتا ہے، تمہاری دوستی کی اس کو ضرورت نہیں ہے، جبریل میکائیل اس کو آ کر سلام کرتے ہیں. عالم مضبوط میں رہتا ہے جب یہاں فرشتوں جیسی عادت اور فرشتوں جیسی قوت، فرشتوں جیسی جیسا پاور اس میں آ جاتا ہے تو پھر رب کی عنایت ہوتی ہے. فرشتوں کا پاور کیا ہے معلوم ہے؟ نہیں معلوم ہے. قرآن پڑھے گا پڑھتے جاؤ. مولانا نے کہا ہے قرآن میں سب کچھ ہے. جو فرشتوں کی عادت ہے وہ فرشتوں کی عادت وہ ہے کہ حضرت جبریل مریم کے پاس آئے، تفسیر ہے، کہنے لگے لہب لک غلاما زکیا، اے مریم میں تجھے پاک صاف لڑکا دینے کے لیے آیا. فرشتے لوگوں کو اولاد دیتے ہیں. جو اللہ کا مقبول ہوتا ہے اگر اس سے اولاد مانگو گے، عالم ملکوت کا رہنے والا ہے، تمہیں اولاد بھی عطا فرما دے گا. لیکن اولاد وہ خود نہیں دیتا ہے، رب کے حکم سے دیتا ہے.
بے شک
فرشتوں میں رہ کر اسے اتنا پاور ہوتا ہے کہ جہاں چاہے آئے جائے. ایک مرتبہ حضور اکرم صلی اللہ علیہ وسلم نے جبریل سے پوچھا، اے جبریل تمہاری رفتار بہت تیز ہے، بولو تم نے اپنی زندگی میں سب سے زیادہ تیز رفتاری کا مظاہرہ کب کیا تھا، تمہاری اسپیڈ سب سے زیادہ کب ہوئی تھی؟ تو جبریل امین علیہ السلام نے عرض کیا، یا رسول اللہ پوری زندگی میں دو مرتبہ فل اسپیڈ سے میں اڑا تھا. حضور نے فرمایا وہ دو موقع کون تھا؟ حضرت جبریل امین ارشاد فرماتے ہیں، پہلا موقع تو وہ تھا کہ حضرت سیدنا ابراہیم علیہ السلام کو ظالم نمرودی پکڑ کر پہاڑ پر لے گئے، ہاتھ پاؤں باندھ کر انہیں گوفن میں رکھا. گوفن ایک جال جیسے اس زمانے میں پھینکنے کے لیے ایک ہتھیار تھا جو رسی سے بنایا جاتا تھا. حضرت ابراہیم علیہ السلام کو آگ میں پھینکنے کے لیے ان ظالموں نے گوفن میں رکھا، اور پہلوانوں نے اسے گھمایا 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 اور پھر رسی چھوڑی تو حضرت ابراہیم علیہ السلام ہواؤں کو چیرتے ہوئے نارے نمرود کی طرف جا رہے تھے. جب حضرت ابراہیم علیہ السلام گوفن سے نکلے اور آگ میں ڈالے گئے، جبریل کہتے ہیں کہ میں مجھے رب نے حکم دیا، اے جبریل پہنچو اور اپنے پروں پر میرے ابراہیم کو اٹھا لو. دس بیس میل کا فاصلہ تھا، ادھر پہاڑ، پہاڑ کے نیچے آگ، اور وہاں سے گوفن سے حضرت ابراہیم کو آگ میں پھینکا گیا. کتنے گھنٹے لگے ہوں گے؟ گھنٹے نہیں، سیکنڈ. حضرت ابراہیم کا وجود گوفن سے نکلا اور کروڑوں میل پر جبریل سدرا پر تھے. رب کا آرڈر ہوا، جبریل پہنچو، اور ابراہیم آگ میں کہاں؟ ابراہیم آگ میں جا رہا ہے. پہلے یہ حدیث ہے، ابراہیم آگ میں جا رہے ہیں، راستے میں مل لو. وہ آگ میں نہیں پہنچیں گے، ابھی راستے ہی میں ان کا وجود جا رہا ہے. سن سن جا کر پوچھو، حل لگا حاجت یا ابراہیم، اے ابراہیم کچھ ضرورت ہے تو میں اللہ کے حکم سے تمہاری ضرورت پورا کروں گا. حضرت ابراہیم نے فرمایا، جبریل تم سے ضرورت نہیں ہے. جبریل نے کہا ہے جس سے ہے اس سے کہیے. کہا جس سے ضرورت ہے وہ خود دیکھ رہا ہے، بچانا چاہے گا تو میری زندگی کی معراج، جلانا چاہے گا تو اصل مقصود میں پہنچ
گیا. کہنے سے کیا فائدہ،
کہنے سے فائدہ کیا؟ میں کیوں کہوں زماں سے جو کچھ گزر رہی ہے وہ خود ہی جانتا.
وہ
لوگ کتنی اسپیڈ تھی جبریل کی، اور دوسرا موقع حضرت جبریل فرماتے ہیں یا رسول اللہ صلی اللہ علیہ وسلم حضرت سیدنا یوسف کے بھائیوں نے حسد کی وجہ سے انہیں جنگل کے ایک اندھیرے کنویں میں ڈالا, حضرت یوسف کو چھوڑا, میں سدرہ پر تھا, رب نے فرمایا اے جبریل جاؤ یوسف پانی پر نہ پہنچے بیچ ہی میں اپنے پر پر اسے اٹھالو. کنویں کے مڈیر سے اگر ایک پتھر آپ پانی تک پھینکیں گے تو کتنے گھنٹے لگے گا؟
چند سیکنڈ.
سیکنڈ نہیں,
چند سیکنڈ.
کروڑوں میل کے فاصلے پر جبریل چلے ہیں, ابھی حضرت یوسف بیچ کنویں میں پہنچے ہیں, جبریل پہنچ گئے سر پر.
بے شک بے شک.
یہ ہے اسپیڈ کس کی؟ ایک فرشتے کی, ایک اللہ کے بندے کی. جب ولی فرشتوں کے ملک میں رہتا ہے تو رب انہیں فرشتوں کی اسپیڈ عطا فرما دیتا ہے. سمجھے کچھ؟ غوث پاک مشرق میں ہے اور ایک فریادی مغرب میں ہے. خدا کی قسم میرا دعویٰ ہی نہیں, میرے غوث کا اعلان ہے, میں مشرق میں ہوں اور میرا مریض ٹھوکر کھا کے مغرب میں گرتا ہے اور اس کا کپڑا اس کے سطر سے ہٹتا ہے تو میں وہ غیرت والا اللہ کا بندہ ہوں, اپنے مریض کے کپڑے سے اس کے سطر کو ہاتھ بڑھا کر ڈھک دیتا ہوں تاکہ کوئی اس کی بے سطری دیکھ
کر.
یہ ہے عالم ملکوت والوں کی عادت. تو فرشتوں میں جو قوت ہے, ایک ایک قوت قرآن مجید سے بیان کر سکتا ہوں. اے وہابیوں, ولی کو اپنے جیسا جانتے ہو؟ یہ ولی عالم ناسوس سے ابھی عالم ملکوت میں پہنچے. عالم ملکوت میں جب وہ فرشتوں جیسی صفت حاصل کر لیتے ہیں تو پیر کی عنایت اور رب کی دستگیری سے پھر عالم ملکوت کو بھی چھوڑ دیا. جیسے حاجی نے گھر کو چھوڑا, ایئرپورٹ پہنچا, پھر ایئرپورٹ کو چھوڑا اور وہ جگہ پہنچا, تین منزل طے ہو گئی. عالم ملکوت کو اللہ والا چھوڑتا ہے, پروردگار عالم عالم جبروت میں اسے بھیجتا. یہ عالم جبروت کیا ہے؟ صوفیاء کرام فرماتے ہیں عالم جبروت میں اللہ تعالی کی صفت کی تجلیات ہوتی ہیں.
بے شک
اللہ کے نام نام و نام ہے, خالق ہے, رازق ہے, عالم ہے, قادر ہے, محیط ہے, سخت پکڑنے والا ہے, اس کے ننانوے صفتیں تو نام سے ظاہر ہے اور بھی اس کے صفات ہیں. بندہ جب اس ملک میں اس جگہ پہنچتا ہے جہاں فرشتے تو نیچے رہ گئے, اب اللہ کی صفت کے جلوے دیکھتا ہے, اب اس کے اندر یہ طاقت پیدا ہو جاتی ہے کہ اگر مرجھائے ہوئے درخت کو یوں دیکھتا ہے تو اس میں ہریالی آ
جائے. بے شک بے شک.
بے اولاد چاہتا ہے تو کہتا ہے میرے پیٹھ سے تو اپنی پیٹھ لگا دے, اولاد عطا فرما دیتا ہے. یہ فرشتوں کی عادت اب بعد میں رہ گئی, اب عالم جبروت میں اللہ کی صفت کے جلوے اس میں پیدا ہوتے ہیں. جس مقام کو حدیث فرماتی ہے کہ کل تو سب ہلدی یشما ہوگی وجد ہلدی یب دشی بہا ورد ہلدی یب شی بہا. اللہ فرماتا ہے جب میں اپنے بندوں کو اپنی صفت سے لگا لیتا ہوں تو اس کی آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے, بن جاتا ہوں جس سے وہ سنتا ہے, ہاتھ بن جاتا ہوں جس سے وہ پکڑتا ہے, اس میں خدائی پاور آ جاتا ہے.
بے شک
عالم ملکوت میں ملکوتی پاور آیا, اس پاور سے زیادہ اللہ کی صفت کے پاور.
بے شک
جب وہ اللہ کی صفت کے جلووں میں نہا لیتا ہے, گم ہو جاتا ہے, پھر پیر کی عنایت ہوتی ہے اور اللہ تعالی کی دستگیری ہوتی ہے تو عالم ملکوت سے سفر کر کے عالم جبروت میں پہنچا تھا, اب عالم جبروت سے سفر کر رہا ہے, اب مقام لاہوت میں پہنچتا ہے. लाहूत का मतलब ये है अल्लाह की जात के जलवे होने, एक है सिफत का जलवा और एक है जात का जलवा।
बेशक
अब वहां पर अल्लाह की जात के जलवे जब देखता है तो अपने को गुम कर देता है, इधर जितनी मंजिलें उसने तय की सबको छोड़ देता है, सबको नासूत को मलकूत को जबरूत को, अब अल्लाह ही की जात उसके सामने होती है। अल्लाह अल्लाह जिस तरफ देखता है अल्लाह का जलवा, जो सुनता है अल्लाह का जलवा, हर जगह अल्लाह का जलवा नजर आता है और उसमें फना हो जाता है, इससे मंजिल को फना के लाह कहते हैं।
बेशक बेशक
समझे। अब हाजी गया तवाफ किया, ये कहां पहुंचा, काबे तक, ये शायर अल्लाह है और काबे का दरवाजा खुला और उसमें चला गया, ये शायर फिल काबा है।
बेशक
इसी तरह बंदा जब अल्लाह तक पहुंच जाता है, अब उसकी चौथी पांचवी मंजिल ये है कि अल्लाह की जात में वो गुम हो जाता है, फना फिल्लाह हो जाता है और फना फिल्लाह के बाद अल्लाह ताला उसे बका बिल्लाह बनाता है।
बेशक
हजरत ने किताब का तर्जुमा किया है, सैयदना अबुल हसन नूरी रहमतुल्लाह अलैह की
अवारिफ,
उसके अंदर भी मसले को बड़े अच्छे से बनाया बताया और फरमाया कि फनाफिल्लाह जब बनता है तो वो वलीये कामिल होता है, फिर उसको जब बका की मंजिल मिल मिलती है तो वो वलीये मुकम्मल होता है। अभी ये सब मसले अपनी जगह पर है, मैं सिर्फ इतना बताता हूँ एक वली के लिए कितनी चीजों को तर्क करना पड़ता है, वो अपने घर बार से अलग होता है, आलम मलकूत को छोड़ता है, आलम जबरूत से वो मुस्तफीद होता है, आलम जबरूत के बाद अल्लाह के जलवे नजर आते हैं जब वो वलीये का
बेशक।
वली ऐसे नहीं बनता, आजकल के जो पीर है मस्खर है, मुंडन ही करा लेते हैं, बोलते मैं हाजी हो गया हूँ, एहराम ही बांध लेते हैं, मैं हाजी हो गया हूँ, जी नहीं, शहादत बजोर बाजू में तान बख्शन खुदाए बख्शिंदा, रब्बुल आलमीन किसी बात का इरशाद फरमाता है, इन्नल्लज़ीना आमनू वअमिलुस्सालिहात सयजअलु लहुर्रहमानु उद्दा, जो ईमान और अमल के धनी हो जाते हैं उनकी मोहब्बत अल्लाह ताला दूसरों में पैदा कर देता है। वली की मोहब्बत अल्लाह की अता है,
बेशक
हमारे चाहने से वो मोहब्बत नहीं है, हम तो हवसनाक हैं, अल्लाह वालों की मोहब्बत है सुन्नियों तुम्हारे दिल में अल्लाह के पैदा करने से।
बेशक
वली की मोहब्बत बड़ी पाक मोहब्बत है, अल्लाह पाक ने पाक दिल में गौसे पाक की मोहब्बत पैदा की।
बेशक
अच्छा खाना किस बर्तन में रखते हो,
साफ बर्तन,
बोलो
साफ बर्तन,
जिसमें कचरा उठाती है हमारी माँ बहने उसमें गिरिया नहीं रखोगे, नहीं ना, आदमी को मालूम है ये खीर है तो चीनी का कटोरा है, और अगर मरीज को पेशाब कराना हो तो दोना आता है, आखिर क्यों, मेरे दोस्त अच्छी चीज अच्छे बर्तन में और खराब चीज खराब बर्तन में, वली की मोहब्बत बहुत अच्छी और रब को मालूम है किसका दिल अच्छा है, तो वली की मोहब्बत अच्छे दिल में वो खुद पैदा करता है।
बेशक
वादी के दिल में वली की मोहब्बत क्यों नहीं,
दिल साफ नहीं है, दिल साफ नहीं
है,
हाँ
बेशक
अदावत निजासत है, वली की अदावत निजासत है और वली की मोहब्बत वलायत है, تو ولیوں کی محبت تمہارے دل میں اے سنیوں ہمارے حق ہونے کی دلیل یہ بھی ہے کہ ہمارا دل اچھا ہے اور رب نے ہمارے دل میں اپنے محبوبوں کی محبت رکھی.
بے شک
نعرہ تکبیر، نعرہ رسالت، مسلک اعلی حضرت حضور اشرف الفقہا، حضور امین ملت.
اور یہ تو اتنا چڈا پہن نہیں گئے اور جائیں گے ادھر ادھر گھوم کے چلک پھرک کر کے آئیں گے اور ان کے ماننے والے کہیں گے زندہ ولی. ہمارے ایک بہت اچھے دوست بنگلور میں رہتے ہیں حاجی قاسم پٹنی، بڑے باغ و بہار ہیں، جماعت والے پہنچے، ٹرانسپورٹ کا ان کا دھندا ہے، ان کے ٹرانسپورٹ آفس میں پہنچے، کہنے لگے حاجی صاحب آج ہماری جماعت میں زندہ ولی آ گیا. مجھے زندہ ہے؟ مجھے ہاں، مجھے اپنے گھر لے جاؤ، اگر مردہ ہے تو قبرستان پہنچا، میرے ڈاکٹر میں جو ہے کتنا اچھا جا. تو ان کا جو امیر تھا، سولہ سولہ پندرہ پندرہ پیچھے رہتے ہیں
غریب،
اور ایک امیر صاحب آگے آ گیا، غریب پیچھے، اور سب کے ہاتھ میں تصویر ہے، دیکھا گشت کرتے ہاتھ میں تصویر لیے رہیں گے اور یہ پیچھے لگ جاتے دیکھ، اور ایسے کھٹا کھٹ، اور امیر صاحب ایک آدمی سے بات کریں گے تو سب سر جھکائے رہیں گے اور آنکھ ایسے کریں
گے،
اور پیچھے تصویر سے کیا کہتے ہیں، آتے جاؤ، ہنستے جاؤ، ہنستے جاؤ، ہنستے. سبحان اللہ، نہیں بولتے ان کے لیے جواب یہی ہے. حاسم بھائی نے کہا جب سنایا تو میں مولانا ہنستے بولے زندہ ہے، ہاں زندہ ہے، بولے گھر لے جا، اور اگر مردہ ہے تو قبرستان لے جا، میرے گھر آئے گا. ایک بہت اچھا سنی جوان تھا، انتقال کر کے اللہ اس کی مغفرت کرے، چھوٹی سی اس کی دکان تھی کرانے کی، اور یہ سولہ پرچے تھے، اور جا کر کے گپ مارنے لگے. ہم محلے میں گئے تھے، سب نے آپ کا نام لیا، آپ کو اللہ نے بہت باثر بنایا ہے، ماشاء اللہ کیا کاروبار چل رہا ہے. سب نے یہی جواب دیا کہ وہ فلاں آدمی اگر آپ کے ساتھ جائے گا تو ہمارا پورا محلہ آپ کے ساتھ جائے گا، تو ہم اس لیے آپ کے ساتھ آئے ہیں. کتنے ہر دل عزیز آپ جھوٹ دان چہار چہار کر کے مکاری کے ڈھائیلا پیش کر رہا ہے. اس نے نوجوان نے سنا کہ آگے کا مشرا بولو کیا کرنا، بولے یہ سامنے مسجد ہے نا، بولے ہاں بھابرو کی آگے بولو دوسرا شعر بولو. تو کہے وہاں اللہ رسول کی بات ہوگی، آپ بھی مغرب کے بعد آئیے. کھڑا ہو گیا، بولے مردود اللہ رسول کی بات ہوتی ہے تو جا نہ مجھ کو بلا. معراج میں جب اللہ رسول کی بات ہو رہی تھی، جبریل سدرا میں رہ گئے تھے، کوئی نہیں پہنچا تھا، یہاں کیوں تو آیا مرد
سے؟
اللہ رسول کی بات ہے، اللہ رسول کو کرنے دے، تو اس کا کو ڈسٹرب کرنے کے لیے وہاں جاتا ہے. ایسا ڈانٹا امیر صاحب غریب بن کر کے سلام آ گئے تھے. ایسے پرفیکٹ بنو، اور یہ کب ہوگا جبکہ ایسے بزرگوں کے دامن سے مضبوطی کے ساتھ وابستہ ہو جاؤ. ماں رو ہے، ماں رہ رہا،
بے شک
چاند جیسا چہرہ،
سبحان اللہ،
یہ ہے ماں رہ رہا،
سبحان اللہ.
وہاں جو منسوب ہو جاتا ہے، ہمارا کالا سنی بھی اس کا بھی چہرہ چمکدار،
بے شک بے شک.
اور ان کا گورا چٹیا مولوی لا کر کھڑا کر دو تو میں کہتا ہوں کہ اس کا چہرہ ایسا لگتا ہے جیسے مری بکری کا پھیپھڑا. سمجھے؟ جی ہاں، مری بکری کا پھیپھڑا لگتا ہے، مکھنچی جیسے لگتا ہے. ارے صبح دیکھ لے منگوش تو شام تک کھانا نہ ملے. اور ہمارے بزرگوں کا ایک مرتبہ دل دیکھ لو تو دل کی کھلی کھل جائے.
سبحان اللہ
کے قسم اللہ کی کیا مانے رکھتی ہے, ایسے چہرے ہیں اے لوگو ایمان اور عمل کی ایک دھنی بنو اور ان کے بارگاہوں سے فیض حاصل کرو, انشاءاللہ تمہیں کوئی ہلا نہیں سکتا. شیطان نے وعدہ کیا ہے کہ اے اللہ تو مجھے مردود بنا کے بھیج رہا ہے, میں آدم کی اولاد کو گمراہی کی چکی میں پیس کر رہا ہوں. کائے میں پیسے گا, گمراہی کی چکی ہے اس کے پاس, چکی دیکھا کیسی ہوتی ہے,
ارشاد
نہیں
ارشاد
نیچے گول پتھر اوپر گول پتھر اور بیچ میں
کھوٹی
کھوٹی, اوپر کا پتھر اس کھوٹی میں لگا رہتا ہے. ہماری ماں بہنیں ایک ایک مٹھی گیہوں لے کر اس کے سوراخ میں ڈالتی ہیں اور پھر پیستی ہیں. ایک جماعت اندر گئی, جماعت سمجھے,
جی جی جماعت گئی اندر,
اور اندر جا کے وہ چپ چاپ بیٹھتے نہیں,
چلت پھرت,
یہ جتنے گیہوں ہیں چلت پھرت کرتے ہیں, ہاں کیا گھوم رہے ہیں ادھر سے ادھر ادھر سے, اور جتنے چلت پھرت کرنے والے دانے ہیں پیس کر کے آٹا بن جاتا ہے, اور پھر جب پورا گیہوں پسائی ہو جاتی ہے اور سب آٹے کا اجتماع نیچے ہوتا ہے,
جی
اجتماع
جمع ہوا
سب اکٹھا ہو رہا ہے, تو جو اجتماع میں جتنے گیہوں آئے ہیں ان کی حالت کیا ہوتی ہے, اس کو اٹھایا جاتا ہے ایک برتن میں رکھ دیا جاتا ہے اور اوپر سے ہماری ماں بہنیں اس پر پانی ڈال کر اور جو اس کی پٹائی کرتی مار بھوسا مار مار کر کے اس کا کھوگلا نکالتی, وہ اتنے بڑے پیڑے ہاں بن جاتے ہیں. ابھی سزا ختم نہیں ہوئی, پھر اس کی منڈی پکڑ پکڑ کر کے اتنا بڑا بڑا الگ الگ کرتی, پھر ایک گول پتھر کی یا لکڑی کی چوکی ہوتی ہے اس پر لگتی ہیں, پھر ہاتھ میں لیتی ہے ماٹی ملا بہت دھوم دھوم کر کے آ جائے, پھر اس کو بیل بیل کر کے لمبا کر دیتی ہے, وہ بن جاتی ہے روٹی. ابھی سزا ختم نہیں ہوئی, یہ مسٹر کالے خان تپے تپائے بیٹھے ہیں تبے, وہ انتظار کر رہا ہے کب میئر مائی بیئر, بہت چلو پھلک کر کے آیا روٹی کو اس پر ڈال دیتی ہوں, ابھی کھوبڑا سینکا نہیں گیا کہ پیٹھ کی طرح وتکوا بہا جبا ہوں, ان کی پیشانی کاٹ دی جاتی ہے, ان کے بغل داغے جاتے ہیں, پلٹ پلٹ کر کے انہیں داغا جاتا ہے, اور گرم گرم روٹی ہم لوگوں کے دسترخوان پر آئی ہے, ہم بھی بھوکے بیٹھے. مولانا نے ایک روٹی کھینچی, میں نے ایک کھینچی, چار ٹکڑے کر دیا روٹی بن کے آیا چلک پلک کرنے والا, چار ٹکڑے, یہ سزا. یہ چار ٹکڑے پورے نہیں ہوئے تھے کہ لکمے کے سائز کا اس میں سے ٹکڑا توڑا, گرم گرم مرچی کا مسالے کا شوربا پیالے میں رکھا ہے, اس میں گول بنا کر کے ڈالا اس کی ٹوٹنی کو, چل گرم گرم سالن نے ڈال دیا, ابھی سزا ختم نہیں ہوئی, وقت سپاہی کھڑے ہیں آیا. اس کو پیس پیس کر کے اس کا ہولیا بیرن کر دیا, ابھی بھی سزا ختم نہیں ہوئی. تھوڑی دیر چبانے کے بعد گیا, ایسی بدبودار جگہ گیا کہ پوری باڈی میں ایسی بدبودار جگہ, ابھی رات گزری نہیں صبح ہوئی یہاں سے بھی تڑی پا, اور ایسا بدبو دار نکل کے گیا, آیا تھا گیہوں کوئی بدبو نہیں تھی, جب تک چلت پھرت نہیں کیا تھا سالڈ تھا, کوئی بدبو نہیں تھی, جہاں چلت پھرت کیا چکر میں तो आटा बना, घाटा लगा, सजा हुई, तरीफार हुआ, कैसी कैसी सजा हुई मेरे दोस्त। ये चलत फिरत करने वालों की चट्टी में सजा है। शैतान जब निकाला गया था तो कहा था उसने रब्बुल आलमीन आदम की औलाद को गुमराही की चक्की में पीस डालूंगा इल्ला कलीला, मगर थोड़े लोग बच जाएंगे, उनको नहीं पीस पाऊंगा
जी।
ये चक्की जब उठती थी, माँ बहने उठाती थी, तो बीच में जो खूंटी होती थी उससे 10-12 ग्राम दुबले पतले गेहूं चिपक करके चुपचाप बैठे रहते थे। बाप मैं नहीं जाऊंगा चलत फिरत वाली जमा, वो अपने घर में पकड़ करके खूंटी के पहर को पड़े। अरबी में खूंटी को कुतुब कहते हैं। कुतुब साहब के पैर से जो लगा रहा चक्की में बचता रहा और जो हटता रहा पिसता रहा बना आटा लगा रहा। बचे कौन?
कुतुब साहब के कदम से लिपटे हुए
2 केजी। कितने?
10-20 ग्राम।
हाँ, मोटे मोटे जो थे पिस गए, पतले दुबले गरीब लोग जो कुतुब के पैर से लगे रहे बच गए। शैतान को भी इकरार है आखिर जमाने में सबको पीस डालूंगा, आगे आगे शेख पीछे पीछे शेख, लेकिन वो शेख कैसा घाटा लगाएगा। और अभी अवसार इमरत आंखें खोलो, ये शैतान की चक्की चल रही है, सब बड़े बड़े पेश जाएंगे इल्ला अलीला, दुबले पतले थोड़े से बच जाएंगे। वो है अहले सुन्नत
बेशक,
ऊपर पट्टी वाले सुन्नी, मीडियम क्लास वाले सुन्नी, और हमारे जो मालदार हैं गिने चुने लोग हैं, ये आखिरी जमाने में है। हुजूर फरमाते हैं यब्दउल इस्लाम मिनल गुरबा व युईदु फिल गुरबा फतूबा लिल गुरबा। ऐ लोगों सुनो, मेरा इस्लाम गुरबा से शुरू हुआ, आखिर जमाने में गुरबा में सिमट जाएगा। तो मैं अपने गरीब उम्मतियों को बशारत सुनाता हूँ, हमारी हक्कानियत की दलील है। खिसकना मत इधर उधर, वो बड़ा आदमी आया है, ऐसा है वैसा है, डबल पैसा है, तुमको भी भाषा बना देते। इसलिए भैया मेरे बाप इधर उधर मत देखना, बरेली शरीफ काफ्ती खानका देखना, माराहरा शरीफ के बुजुर्गों को देखना, हमारे उलमाए के नाम का दामन देखना, कछौछा शरीफ में वहाँ के बुजुर्गों से वाबस्तगी हासिल करना, और ख्वाजा गरीब नवाज के दामन से वाबस्ता होना। लेकिन वहाँ भी बड़ा आजकल गड़बड़ चल रहा
जी,
गेहूँ में घुन लग रहा, जरा देख देख करके अच्छे गेहूँ लेना, सड़े मत लेना, वरना चक्की में जाने का फुक, कुछ भी नहीं मिलेगा। हालात बड़े इधर से उधर हो रहे हैं इस जमाने में, जहाँ दुनियादारी हमको और ये कॉलेज की तालीम हमें बर्बाद कर रही है। मौलाना सरफराज ने बड़े दर्द से फरमाया 31st, 31st मनाते हो ना? नहीं, कौन कौन मनाता हाथ उठा?
कोई नहीं।
अरे अल्लाह 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 ताला तेरा शुक्र है, इतने बड़े मजमे में एक भी 31st वाला है ही नहीं।
बहुत खूब, सुभान अल्लाह।
उसका नाम ही लगता थर्टी, और दूसरी तरफ
फर्स्ट।
अब इस 30 में फर्स्ट कौन आएगा? ये अजीब कॉम्बिनेशन है, फर्स्ट तो पहले होता, 30 में फर्स्ट कहां से
घुसा?
3 में फर्स्ट कहाँ आया? फर्स्ट सेकंड थर्ड, तो यह 30 में फर्स्ट निकाल रहे हैं, ये गलत नाम ही है, इसमें मत घुसना। मौलाना ने बताया अंधेरा करते हैं, 31st में 31 तारीख को पहले अंधेरा करते हैं, फिर उसमें क्या क्या अल्लम गल्लम अंधेरे में करते हैं कौन देखता है? और समझते हैं कोई भी करो, चुम्मा चाटी करो, बगल भी हो जाओ और अपना सब एक रहो, खुशुम खुश करते रहो। बोले क्यों देखता है? अरे वो देखता है जो अली मुर्तजा के सुदूर है।
बेशक बेशक बेशक
अल्लाह का खौफ नहीं, हड्डी पटरे अंधेरे में रंजे रेलिए फैलाने के लिए जाता हो। ये कैंसर है, ये कैंसर नहीं, ये कीचड़ है,
कीचड़ है, कीचड़।
इस कीचड़ में मत मुब्तला हो, हड्डी फट के खुराफात को निकालो, उतरान की गलतदारियों से अपने आप को बचाओ, अपनी जिंदगी को इत्तेबाए शरीयत के सांचे में ढाल करके गौसे आजम और ख्वाजा आजम के नक्शे कदम पर चलो। इमाम अहमद रजा फरमाते हैं, तेरे गुलामों का नक्शे कदम है राहे खुदा, वो क्या बहक सके जो ये सुराग लेके। मैं बहुत बोल गया, आधे घंटे से ज्यादा बोल गया, अल्लाह ताला मुझे माफ करे। आप हजरात को अजरे जमीन अता फरमाए, मैंने हजरत को बहुत देर